سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد، اللهم صل على محمد وآل محمد وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم، عما يتساءلون، عن النبأ العظيم الذي هم فيه مختلفون، كلا سيعلمون، ثم كلا سيعلمون، ألم نجعل الأرض مهادا والجبال أوتادا وخلقناكم أزواجا وجعلنا نومكم سباتا وجعلنا الليل لباسا وجعلنا النهار معاشا. صدق الله العلي العظيم. اللهم صل على محمد وآل محمد. عرض کیا گیا کہ سورہ مبارک نبا کا ایک نمایاں مضمون اور موضوع روز قیامت ہے، روز آخرت، روز فصل. یہ سلسلہ آیات کا ایک فراز وہاں پر ہے جہاں کہا گیا ان یوم الفصل کان میقاتا، بے شک فیصلے کا دن تو مقرر ہے، تم چاہے جتنا اختلاف کر لو. یہاں پر دو ایک اشارے ضروری ہیں جو رہ گئے، تو میں پلٹ کے ذرا سا پہلی آیت کی طرف بھی آتا ہوں. اشارہ ہی ہے عما يتساءلون، یہ يتساءلون، تساءل يتساءل، عربی قاعدے کے اعتبار سے باب تفاعل، عموماً لوگ اس کے ایک ہی معنی بیان کر کے گزر جاتے ہیں. اور میں نے بھی گزشتہ تقریروں میں اس لحاظ سے ایک ہی جہت کی طرف اشارہ کیا، یعنی آپس کی چمگوئیاں، ایک دوسرے سے سوال کر رہا ہے، یعنی مشارکت ہے. ایک ہوتا ہے سألا، پوچھا، تو یہاں ایک پوچھنے والا ہوتا ہے اور دوسرا جواب دینے والا ہوتا ہے، اور ایک ہے تساءل. تساءل کے معنی یہ ہوتے ہیں کہ اس نے اس سے پوچھا، اس نے اس سے پوچھا، دونوں ایک دوسرے سے پوچھ رہے ہیں، ہے نا، سأل اور تساءل. لیکن یہ تساءل، یہ تفاعل، تفاعل کا جو باب ہے، اس کے ایک ہی معنی تھوڑی ہیں. یہ چھ سات معانی میں آتا ہے، یعنی ٹھیک ہے پہلے اور نمایاں یا زیادہ تر استعمال اس کا مشارکت کے معنی میں ہے، لیکن ثلاثی مجرد کے معنی میں بھی آتا ہے یہ باب، ये बाब तकरार के मानी में भी आता है, यानी एक ही अमल को एक शख्स बार बार करे, एक ही शख्स बार बार करे, उसके लिए भी आता है, यानी मुशारकत नहीं है बल्कि तकरार है। मुतावयात के लिए भी आता है, तज़ाहुर के लिए भी आता है। तज़ाहुर यानी दिखावा, जैसे एक होता है गाफिल, एक इंसान गाफिल है, और एक इंसान है जो तगाफुल से काम लेता है। गाफिल है नहीं, वो ऐसा जाहिर करता है कि जैसे गाफिल है, उसे कहते हैं तगाफुल। इसी तरह एक है जाहिल, एक शख्स है जो जाहिल नहीं है मगर ऐसा जाहिर कर रहा है कि वो जाहिल है इस मसले से, किसी खास मसले से, उसे कहते हैं तजाहुल। जिसे कहते हैं तजाहुल आरिफाना, यानी कहीं आप तशरीफ़ ले जाएं, कोई मसला आपको यकीन है कि साहब इनको मालूम है ये मसला, आपको यकीन है और उन्हें वाकई मालूम है, मगर फिर भी वो आपके सामने जाहिर करते हैं कि जैसे बिल्कुल नहीं मालूम, वो आपकी ज़बान से सुनना चाहते हैं। तो आप जब बाहर निकलेंगे तो आप यही कहेंगे कि साहब ये तजाहुल आरिफाना से काम ले रहे थे, यानी जानते तो थे मगर जाहिर कर रहे थे कि नहीं जानते हैं। तो वही बाब है, बाब तो वही है, बाब वही तफाउल का है। तो यहाँ पर एक मानी तो ये है कि ये नबाए अजीम के बारे में आपस में एक दूसरे से सवाल जवाब कर रहे हैं, दूसरे मानी ये भी हैं कि ये बार बार एक ही बात के बारे में पूछ रहे हैं, ठीक है ना, या कोई एक शख्स बार बार एक चीज को पूछता है, या जानबूझकर बार बार पूछ रहे हैं। ये बात की दो चीजें, दो मानी, तकरार और तजाहुल, तवाहुर। ये मानी नबए अज़ीम विलायत अमीरुल मोमिनीन अलैहि सलातो वसलाम से मुतअल्लिक़ मुनसजिम है कि जब रोज़ अव्वल ऐलान फरमा दिया गया, यानी जिस वक्त तौहीद हक़ समदी का ऐलान हुआ, जिस वक्त नबुवत का ऐलान हुआ कि मैं नबी हूँ, उसी वक्त ऐलान हो गया कि जो मेरा आज साथ देगा, जो आज बैत करेगा, जो आज मेरी तस्दीक करेगा, वही मेरा वज़ीर होगा, वही मेरा जानशीन होगा, वही मेरा खलीफा होगा। तो ऐलान तो हो गया, जिस दिन बादशाह ने अपनी बादशाहत का ऐलान किया उसी दिन अपने वज़ीर का ऐलान कर दिया। अब फिर मौके मौके पर एक शख्स या चंद अशख़ास बार बार हुजूर से पूछते हैं कि इस अम्र का आपके बाद कौन ज़िम्मेदार होगा, या रसूल अल्लाह आपके बाद क्या होगा, या रसूल अल्लाह आपके बाद क्या होगा, या रसूल अल्लाह आप, ये क्या है तसाउल, अम्मा या तसाउल, ये किस चीज़ के बारे में पूछ रहे हैं बार बार। अन नबा अज़ीम, इस नबा अज़ीम के मुतालिक पूछ रहे हैं। अल्लज़ी हुम फ़ीह मुख्तलिफून, जिसके बारे में ये इख्तिलाफ करके रहेंगे, पूछ भी रहे हैं और इख्तिलाफ करके रहेंगे, और ये ना भूलें कि इन्हें अनकरीब मालूम हो जाएगा कि सच क्या है, और यकीनन इन्हें मालूम हो जाएगा कि सच क्या है। कल्ला सयालमून थुम्मा कल्ला सयालमून, क्यों मालूम हो जाएगा, इन्न यौम अल-फ़स्ल काना मीक़ाता, ये जिस चीज़ के बारे में भी इख्तिलाफ कर रहे हैं उसके फैसले का दिन भी मुकर्रर हो चुका है। देखिए निज़ाम मानी सूरे का मुनसजिम है, ऐसा नहीं है कि ये तावीली मानी ज़ाहिर अल्फाज से बईद हों, इस्तेबाद हो, मुमकिन न हो इन मानी का इस्बात, नहीं, निज़ाम मानी इन फ़िक्रों में और इन आयतों में बिल्कुल मुनसजिम है। चाहे आप यतसाअलून से मुराद मुशारकत लें तब भी मानी मुनसजिम है, और चाहे मानी में आप तवाहुर लें तब भी मानी मुनसजिम है, اور جیسے تظاہر صرف منکرین ولایت کے لیے نہیں ہے، منکرین توحید اور منکرین نبوت کے لیے بھی ہے، کتنے یہودی تھے، کتنے مسیحی تھے، کتنے اور لوگ تھے جنہیں علم تھا اجمالاً کہ ایک نبی کا ظہور ہونے والا ہے، ایک نبی مبعوث ہونے والا ہے عرب میں، ٹھیک ہے، کتابوں میں پڑھے ہوئے تھے، منتظر تھے اصلاً کہ ایک نبی آنے والا ہے. پھر جب یہ نبی آ گیا، جب اعلان ہو گیا، محمد ابن عبد اللہ صلی اللہ علیہ وآلہ وسلم نے اعلان کیا کہ میں نبی ہوں، تو پھر بھی سوالات جاری تھے، تھے نہیں تھے؟ تو یہ تظاہر ہو یا پھر تکرار، تینوں معنی منسجم ہیں. اور یا پھر عرض کر دوں کہ وہ جو بحث ہے بلاغت میں یا اصول میں کہ کیا ایک لفظ ایک سے زیادہ معنی میں ایک ہی استعمال میں استعمال ہو سکتا ہے، اور ہم نے عرض کیا کہ ہو سکتا ہے. ہم ان لوگوں کے ساتھ متفق نہیں ہیں جو کہتے ہیں کہ نہیں ہو سکتا. تو یہ صرف اسماء کے سلسلے میں تھوڑی ہے، چاہے اسماء ہوں یا افعال ہوں یا حروف ہوں یا تراکیب ہوں، ہر جگہ یہ اصول میرے نزدیک درست ہے کہ آپ ایک اسم استعمال کریں یا ایک فعل استعمال کریں یا ایک صیغہ استعمال کریں یا ایک ترکیب استعمال کریں یا ایک حرف. مثلا با، حرف با حرف جر ہے، ایک سے زیادہ معنی ہیں اس کے؟ کیا ایک ہی استعمال میں ایک سے زیادہ معنی مراد لے سکتے ہیں یا نہیں؟ ہم یہاں پر یہ کہتے ہیں کہ لے سکتے ہیں، واضح ہے. من کے ایک سے زیادہ معنی ہیں، فی کے ایک سے زیادہ معنی ہیں، مراد لے سکتے ہیں. تو یہ صرف اسماء تک محدود نہیں ہے بحث، حضرات نے اسے گسترش نہیں دی ہے، یہ ایک الگ مشکل ہے. یعنی عموماً اصول کی جو بحثیں ہوتی ہیں اس میں اسے گسترش نہیں دی گئی جتنی دینی چاہیے. تو عم يتساءلون عن النبأ العظيم، یہ توحید حق صمدی سے متعلق بھی ہے، نبوت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے متعلق بھی ہے، یہ معاد اور آخرت سے متعلق بھی ہے، اور یہ ولایت امیر المومنین علی بن ابی طالب اور اصلاً حقیقت ولایت سے متعلق ہے. اب اس کے بعد جو اصل مضمون اس کے بعد آگے بڑھتا ہے وہ میں نے عرض کیا آخرت کا مضمون ہے. قرآن مجید نے آخرت پر طرح طرح سے دلیلیں قائم کی ہیں، اور فطرت انسانی میں موجود اس حقیقت اور اس یقین کو طرح طرح سے اس کی تقریر کی ہے، طرح طرح سے اس کا بیان کیا ہے. اور بعض حضرات نے شمار بھی کیا ہے، میں یہاں پہ اشارہ کروں گا چار دلائل کی طرف اس وقت، کہ آخرت کے چار بنیادی اور اہم ترین دلائل ہیں جو قرآن مجید نے بار بار پیش کیے ہیں. اس میں ایک ہے دلیل حکمت، یعنی روز آخرت کا آنا مقتضاء حکمت ہے، حکمت الہیہ. دوسری دلیل ہے دلیل قدرت، کہ خدا قادر ہے اور اس لیے آخرت کا دن ممکن بھی ہے اور واقع ہوگا. تیسری دلیل ہے دلیل عدالت، کہ اصلا عدالت الہیہ کا تقاضا یہ ہے کہ روز آخرت آئے. اور چوتھی دلیل ہے دلیل رحمت. رحمت الہیہ کا تقاضا یہ ہے کہ روز آخرت بھی آئے اور اس کے بعد زندگی کا تسلسل باقی رہے، اور جس نے جس طرح کی زندگی قبول کی ہے اس کو اسی طرح کی زندگی عطا کی جائے. یعنی جس نے اپنے لیے جنت کو قبول کیا ہے उसे जन्नत अता की जाए, जिसने अपने लिए जहन्नम को कबूल किया है उसे जहन्नम में रखा जाए। ये रहमत खुदा का तकाज़ा है। खुदा किसी को जहन्नम में नहीं डालना चाहता। जहन्नम इंसान अपनी शकावत के नतीजे में खुद इख्तियार करता है। मैंने इससे पहले भी गालिबन कहा था ये जुमला के, कौन चाहता है कि अपने शाहकार को जलाए या तबाह करे, कौन चाहता है? अल्लाह ने जो कुछ बनाया है उसकी तख्लीक है, तो अल्लाह हरगिज़ किसी को नहीं चाहता कि वो तबाह हो जाए, बर्बाद हो जाए, हलाक हो जाए, जला दिया जाए। नहीं, ये सब अपने सूए अख्तियार से और अपनी बदजौकी से, अपनी बदअमली से इंसान खुद अख्तियार करता है। अब मिसाल अर्ज़ करूँ कि फिर ये जो दलीलें हैं, मैं इशारा करता चलूँ कि मसलन दलील रहमत का ख़ुलासा जो है वो इस एक आयत में मौजूद है कि कतब अला नफ्सिहिर रहमा, कतब अला नफ्सिहिर रहमा लयजमअन्नकुम इला यौमिल क़ियामा ला रैब फीह। अल्लाह सुबहानहु व तआला ने अपनी ज़ात पर रहमत को फ़र्ज़ कर लिया है, यानी कुदरतें तो उसके पास सब कुछ है, वो बदला भी ले सकता है, इंतकाम भी ले सकता है, सब कुछ कर सकता है, कादिर मुतलक है, मगर अपने ऊपर फ़र्ज़ उसने क्या किया है, रहमत को फ़र्ज़ कर लिया है। कतबा, क्या कतबा अला नफ्सिहिर रहमा, उसने अपने नफ्स पर रहमत को फ़र्ज़ कर लिया है, वाजिब कर लिया है। और फिर फौरन आयत का अगला हिस्सा क्या है, लयजमअन्नकुम, वो तुम सबको ज़रूर जमा करेगा, इला यौमिल क़ियामा, रोज़े क़यामत जमा करेगा। तो इसके मानी है कि रोज़े क़यामत जमा करना मुक्तदाए रहमत है, ये क़ुरान मजीद ही की आयत है। अब इस एक बयान को भी दूसरे मुख्तलिफ मकामात पर हक सुबहाना व ताला ने बयान किया है। एक ही दलील कभी एक ही असल होती है, एक ही दलील होती है और उसको तरह तरह से बयान किया जाता है, उसकी उस एक दलील की तकरीरें मुख्तलिफ अंदाज से होती हैं और हर अंदाज में कुछ नए इफादात होते हैं, कुछ नए नुक्ते, कुछ नई बातें, कुछ नए पहलू उभर के सामने आते हैं। दलील हिकमत जिसे सबसे अहम समझता हूं मैं और सबसे अहम है वो, दलील हिकमत की एक का एक बयान जो है वो तो सूरह मुबारक है हामीम दुखान में आया है, जहाँ कहा गया है कि वमा खलकना समावात वल अर्ज़ वमा बैनहुमा लाइबीन मा खलकनाहुमा इल्ला बिलहक वलाकिन अक्सरहुम ला यालमून। वमा खलकना समावात वल अर्ज़, हमने आसमानों को और ज़मीन को पैदा नहीं किया है और उसके दरमियान में जो कुछ भी चीज़ें हैं उन्हें पैदा नहीं किया है खिलवाड़ के तौर पर, लाइबीन खिलवाड़ के तौर पे नहीं पैदा किया है, खेल नहीं है ये हमारा, तमाशा नहीं है, क्या मानी, यानी आकार अबस नहीं है बल्कि एक हिकमत के तहत एक मकसद है, एक हदफ है, एक हिकमत है। फिर अर्ज किया गया वमा खलकना हुमा इल्ला बिलहक, हमने इन्हें पैदा किया है हरगिज़ नहीं किसी और मकसद के तहत बल्कि सिर्फ़ और सिर्फ हक के तहत, बिल हक, हक के साथ पैदा किया है, हक पर पैदा किया है, हक यानि हिकमत। अगर हिकमत और हक में भी फ़र्क रखा जाए तो फिर एक अलग तकरीर होगी और अलग दलील शुमार होगी, और हम समझते हैं कि दलील हिकमत की एक तकरीर है। इसमें ऐलान खुद अल्लाह सुबहानहु व तआला की तरफ से है, अल्लाह फरमा रहा है कि हमने बेकार नहीं पैदा किया है, खेल में नहीं पैदा किया है, सब खिलवाड़ नहीं है, महज तमाशा नहीं है, बाजीचा अतफाल नहीं है ये दुनिया, ये कायनात, बल्कि हमने हक के साथ, हिकमत के साथ, मकसद के साथ पैदा किया। लेकिन अक्सर लोग जानते नहीं। वलाकिन अक्सरहुम ला यालमून, ये सूरह हामीम दुखान की आयत है गालिबन, आयत नंबर 38-39 कुछ ऐसे ही। इसी दलील हिकमत की एक तकरीर वो है जो सूरह आले इमरान में है, लेकिन वहाँ खालिक की ज़बान से नहीं है, वहाँ मखलूक की ज़बान से। तो मकामात का फ़र्क होगा, दलील वही है मगर मखलूक की ज़बान से, जहाँ कहा गया कि इन फ़ी खल्क السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض. أو اسی سلسلے میں کیا کہا گیا، ربنا ما خلقت هذا باطلا، اے ہمارے پروردگار آپ نے اسے باطل خلق نہیں کیا ہے۔ تو یہ تقریر ہے اسی دلیل حکمت کی، لیکن مخلوق کی زبان سے، یہ صدا حال ہے، یعنی مخلوق اور یہ فطرت انسانی یہ اعتراف کر رہی ہے کہ یہ نظام ہستی بیکار نہیں ہے۔ جتنا آپ ڈوبتے چلے جائیں گے اتنا آپ پائیں گے کہ یہاں پر کوئی چیز بیکار نہیں ہے، ساز ایک ذرہ نہیں فیض چمن سے بیکار، سایہ لالے بے داغ سوئے داغ بہار، ایک چیز ایسی نہیں ہے جو بیکار ہو۔ یہ بڑا لطیف مضمون ہے، اسی پہ گفتگو ہوتی چلے تو پھر بہت دور تک دیر تک بات ہو سکتی ہے، لیکن بہرحال یہ ایک اسی دلیل حکمت ہی کی ایک تقریر یہ بھی ہے کہ افحسبتم انما خلقناکم عبثا، کیا تم نے یہ سمجھ رکھا ہے کہ ہم نے تمہیں عبث پیدا کیا ہے؟ اب دیکھیے، پہلی دلیل تھی زبان خالق سے، دوسری دلیل تھی زبان مخلوق سے، لیکن ان مخلوقات سے جو اہل ایمان ہیں، اہل یقین ہیں اور خود اعتراف کر رہے ہیں، ربنا ما خلقت هذا باطلا۔ تیسری دلیل اس زبان میں آئی سوال کے انداز میں، افحسبتم انما خلقناکم عبثا، کیا تم یہ سمجھتے ہو؟ تو جو لوگ درمیان میں ہیں، جو ریب اور شک اور وہم اور گمان اور تردد اور تشکیک میں مبتلا ہیں، ان سے سوال کر کے اندر چھپی ہوئی حقیقت اور اندر چھپے ہوئے یقین کو کے اعتراف پر مجبور کیا جا رہا ہے کہ وہ جواب میں کہیں نہیں، ہرگز نہیں، تو نے پروردگار ہمیں عبث نہیں پیدا کیا ہے۔ دلیل ایک ہے لیکن مختلف مواقع پر مختلف تقریریں ہیں، مختلف بیانات ہیں، مختلف انداز سے اس کا اعتراف اور بیان ہے۔ اس طرح جب ایک ہی چیز قرآن مجید میں مکرر آتی ہے نا، ایک ہی بات، تو یہ نہیں سمجھنا چاہیے کہ یہ مکرر ہے، کچھ نہ کچھ اس میں، اور کچھ نہ کچھ کیا، بہت کچھ اس میں تفاوت ہوتا ہے، بے شمار فوائد ہوتے ہیں۔ بظاہر انسان سمجھتا ہے یہ بات پہلے کہی جا چکی، یہ بات بار بار کیوں دہرائی جا رہی ہے، نہیں، ہر بار جو دہرائی گئی ہے بات، اس میں کچھ نئے افادات ہیں، کچھ نئی باتیں ہیں، کچھ نیا فیضان ہے، علمی، معنوی، روحانی، نورانی افاوات ہیں۔ یہ میں نے مثال عرض کی کہ حق سبحانہ و تعالیٰ نے ایک دلیل حکمت کو کس کس طرح سے بیان کیا ہے، اور پھر دلیل حکمت ہے مگر اس دلیل کی تقریر میں، اس کے بیان میں تہ در تہ اور مضامین ہیں۔ اسی طرح دوسری دلیل ہے دلیل قدرت۔ دلیل قدرت کا خلاصہ ہے کہ اللہ قادر ہے، تو تمہیں شک کس بات پر ہے؟ वो यकीनन पैदा करेगा। इतनी सी बात कुरान मजीद में बार बार कितनी बार दोहराई गई है, तो क्या सिर्फ एक ही बात दोहराई गई है? जितनी बार दोहराई गई है उतनी बार नए इफादात और नए इफावात हैं वहां पर। नूरानी लताइफ और दकायक और हकायक और रकायक और निकात और इबर, डूबते चले जाओ और उभरते चले जाओ। जो कुरान में डूबता है वो डूबता नहीं है, उभरता है। डूबते चले जाओ और उभरते चले जाओ। अब यहां पर मसलन सूरह मुबारक नबा में बज़ाहिर कोई शख्स कह सकता है कि ये जो आयतें अलम नजअलिल अर्ज़ा मिहादा वल जिबाल औतादा व खलकनाकुम अज़्वाजा, ये सब जो है ये सब गिना के गोया ये एक तरह से तकरीर हो रही है उसी दलील कुदरत की कि अल्लाह सुबहाना व ताला कादिर है, ये सब उसकी कुदरत की निशानियाँ हैं। तो तुम्हें शक किस बात पर है? इन यौमल फ़सल काना मीक़ाता, जिस तरह ये सब हर हक है उसी तरह रोज़े आखिरत फैसले का दिन भी मुकर्रर है और बरहक है। मगर इस इतना सा कहकर गुजर जाने में बहुत कुछ छूट जाएगा। हर हर आयत के दामन में एक जहान इल्म पोशीदा है। जो मैंने अर्ज किया था कि इस एक सूरे की शरह अगर लिखी जाए तो पूरा इंसाइक्लोपीडिया लिखा जा सकता है। मसलन अलम नजअलिल अर्ज़ मिहादा, क्या हमने इस जमीन को तुम्हारे लिए गहवारे जिंदगी नहीं बनाया? तो बस के ये क्या बस दलील कुदरत की तरफ इशारा है? वो कितने अल्ताफ व इनायात व इकरामात व इनामात व फ्यूज़ व बरकात इलाहिया की तरफ जहन को मोड़ने के लिए ये फ़िक्रा काफ़ी है। मैंने पहले अर्ज़ किया था गालिबन, लेकिन फिर अर्ज़ कर रहा हूँ कि इस ज़मीन जो आग का गोला था और आग का टुकड़ा था, आग के गोले का एक टुकड़ा था, ठीक है ना, इस ज़मीन को जिंदगी के लायक बनाना और इंसानी जिंदगी के लायक बनाना, यानी यहां पर मजबूर है मेरा जहन कम अज कम कि जितनी अर्थ साइंसेज हैं, यानी वो तमाम साइंसेज, साइंस की वो तमाम ब्रांचेस जो अर्थ से मुतालिक स्टडीज करती हैं, उनकी तरफ जहन जाता है। आप देखिए इस ज़मीन, यानी खुदा जो कसम खाता है तवज्जो दिलाने के लिए, जो नेमत इंसान को हासिल होती है उसकी कदरदानी नहीं करता इंसान, कदर शनासी नहीं करता असलन। और फिर ऐसी चीज़ की क्या कदर करेगा जो ठोकरों में हो, जो पाँव तले हो, ज़मीन। मगर आप देखिए इस ज़मीन को कि जब तक हम जीते हैं ये हमारा बार उठाती है, जब हम मर जाते हैं तब भी अपने सीने में ले लेती है। और ये बात मतलब क्या शायराना है? जब तक हम जीते हैं हमें जीने के लिए क्या क्या चाहिए वो सब फराहम करती है, ग़िज़ा और न जाने कितनी चीज़ें ज़मीन से फराहम होती हैं। ये लिबास हम आप पहने में कहाँ से आया है? आसमान से नाजिल हुआ है, सब चीज़ आसमान से नाजिल हुई है मगर वसायत के साथ। तो यही ज़मीन से रुई कहाँ उगती है, कॉटन कहाँ से मिलता है, और चीज़ें कहाँ से मिलती हैं, रेशम कैसे पैदा होता है, चाहे वो आप रेशमी लिबास पहने और चाहे आप कॉटन का लिबास पहने, जिस तरह का लिबास आप चमड़े का लिबास पहने, चमड़े कहाँ से मिलते हैं, आपका लिबास, आपकी ग़िज़ा, आप सांस लेने के लिए हवा, ज़मीन एक वक्त में एक साथ कितने किस्म के रिएक्शंस और कितने किस्म के प्रोसेस और कितने किस्म के عملیات اور اعمال انجام دے رہی ہے بحکم خدا باذن خدا. زندگی کی ہر چیز، پیاس لگتی ہے پانی کہاں سے آتا ہے؟ آپ زمین کھود کے خاک ہٹا کے پانی نکال لیتے ہیں، ریت ہٹا کے پانی، آپ کنویں کھودتے ہیں پانی نکال لیتے ہیں. یہ سخت زمین اپنے اندر آپ کی پیاس بجھانے کے لیے پانی جمع کیے ہوئے ہے. غذا اور طرح طرح کی غذا اسی زمین سے حاصل ہوتی ہے. اور جب ہم مر جاتے ہیں تو اگر باہر ہمارا جسم پڑا رہے تو اسی جسم میں کتنے قسم کے وائرس اور بیکٹیریا اور کیا نقصان دہ چیزیں پیدا ہوں. جب زمین میں دفن کر دیتے ہیں تو کس پروسیس کے ذریعے سے زمین ان تمام خطرناک ترین بیکٹیریاز کو ختم کر دیتی ہے، اور یہ جسم پھر مٹی کا پیوند ہو جاتا ہے، خاک کا پیوند ہو جاتا ہے، اور جناب والا وہ نقصانات ختم ہو جاتے ہیں. حالانکہ ایک میٹر، دو میٹر، ڈیڑھ میٹر، ڈھائی میٹر نیچے آپ دفن کرتے ہیں، اور پھر ان تمام خرابیوں سے آپ بچ جاتے ہیں، نقصانات سے بچ جاتے ہیں. یہ زمین کس طرح کے پروسیس کرتی ہے جو ان تمام نقصان دہ بیکٹیریاز کو ختم کر دیتی ہے؟ یعنی صرف مردہ جسم اپنے کلیجے سے نہیں لگا لیتی، اس کے بعد کتنے عملیات انجام دیتی ہے یہ زمین تاکہ حیات انسانی کا گہوارہ بنا رہے. الم نجعل الارض مہادا، کیا ہم نے زمین کو تمہارے لیے گہوارہ زیست نہیں بنایا؟ کیا ہم نے اس زمین کو تمہارے لیے جینے کا گہوارہ نہیں بنایا؟ اللہ اکبر. اس ایک فقرے پہ سوچتے رہیے اور سر دھنتے رہیے، اور حمد پروردگار کرتے رہیے، اور شکر پروردگار کرتے رہیے، اور اس نبی کی نعت پڑھتے رہیے جس نبی نے یہ کلام آپ کو سنایا اور اس طرح سے آپ کو حق سبحانہ و تعالیٰ کی طرف متوجہ کیا. الم نجعل الارض مہادا، کس کی آواز ہے؟ کون پوچھ رہا ہے آپ سے؟ کون جتا رہا ہے اور آپ کی غفلت کو دور کر رہا ہے؟ تغافل سے تنبیہ کی طرف لا رہا ہے، تنبہ کی طرف لا رہا ہے. اللہ سبحانہ و تعالی. الم نجعل الارض مہادا، کیا ہم نے اس زمین کو تمہارے لیے، کیا کیا چیزیں، یعنی آپ صرف کھانے پینے تک، لباس تک محدود نہ رکھیں. آپ انگوٹھیاں پہنتے ہیں، تاج پہنتے ہیں سونے کا، اور اس میں نفیس ترین جواہر جڑتے ہیں، کہاں سے آتے ہیں یہ؟ یہ کہاں سے آتی ہیں چیزیں؟ سونا کہاں ہے؟ زمین میں. چاندی کہاں ہے؟ زمین میں. یاقوت کہاں ہے؟ زمین میں. فیروزہ کہاں ہے؟ زمین میں. ہیرا کہاں ہے؟ زمین میں. آپ کے ایندھن کے لیے اور انرجی کے لیے کوئلہ کہاں ہے؟ زمین میں. پیٹرول کہاں ہے؟ زمین میں. یعنی جس زمین میں کیا کیا ہے، اور یہ سب چیزیں آپ کی زندگی کے لیے ہیں، آپ کے بود و بقا کے لیے ہیں. الم نجعل الارض مہادا، اب کیا اس ایک سطر سے گزر سکتا ہے ایک سوچنے والا ذہن؟ یہ سب سوالات کے جوابات ڈھونڈنے ہیں نہیں ڈھونڈنے ہیں؟ یہ ہے قرآن، یہ ہے بلاغت قرآنی. عربی کی عام بازار میں بکنے والی سطحی طالب علموں کے لیے، انٹر اور بی اے اور ایم اے کرنے والوں کے لیے جو ڈکشنریاں لکھی جاتی ہیں، ان ڈکشنریوں کی مدد سے قرآن مجید کا ٹرانسلیشن کر کے آپ قرآن کا حق ادا کر سکتے ہیں. اور ان علوم میں وحی کو کشف کر سکتے ہیں؟ ہرگز نہیں، کلا، حاشا و کلا. پروردگار ہمیں اور آپ کو توفیق عطا فرمائے کہ ہم قرآن مجید کی صحیح قرأت کر سکیں، صحیح تلاوت کر سکیں، صحیح ترجمہ کر سکیں، صحیح ترجمانی کر سکیں، اور اس میں پوشیدہ احکام پر عمل کر سکیں، اور زمین پر زندگی بسر کرنے کا تجربہ حاصل کر کے اس جگہ کے لائق ہو سکیں جہاں اصلی زندگی بسر کرنی ہے. پروردگار ہمیں اور آپ کو سب کو توفیق عطا فرمائے، اور یہ توفیق عطا فرمائے کہ ہم तौहीद के भी कदर शनास रहें, नबुवत मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के भी कदर शनास रहें, विलायत मुर्तज़ा अलैहि सलाम के कदर शनास रहें। और परवरदिगार से ये दुआ है कि परवरदिगार अपने वली आखिर को इज़्ने ज़ुहूर अता फरमा और उनके हाथों से अपनी रहमत और राफत और अदालत का परचम लहरा दे। वो आखिर दावाना أن الحمد لله رب العالمين
لا إله إلا الله الله أكبر محمد رسول الله يا حبيب الله الله